यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। राष्ट्रिय सभाको आगामी निर्वाचनमा पाँच दलीय सत्ता गठबन्धन मिलेर जाने सहमति भएको माओवादी अध्यक्ष प्रचण्डको भनाई। कोविडबाट आगामी मार्चसम्ममा युरोप र एसियामा गरी थप 7 लाख मानिसको मृत्यु हुन सक्ने विश्व स्वास्थ्य संगठनको चेतावनी। र विश्व प्रख्यात प्रविधि कम्पनी सामसुङले अमेरिकामा 17 अर्ब डलरको लगानीमा कम्प्युटर चिप कारखाना खोल्दै। समाचार अब विस्तारमा। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतमा देखिएको समस्याको समाधान सकारात्मक ढंगले छिटोभन्दा छिटो हुनुपर्ने बताउनु भएको छ। आज धनगढ़ी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले अदालतको समस्या अदालत आफैले समाधान गर्नु उपयुक्त हुने बताउनुभयो। अदालतमा देखिएको समस्याप्रति पाँच दलीय सत्ता गठबन्धनको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै उहाँले केही दिनमा निकास पाउने विश्वास व्यक्त गर्नुभयो। संसारकर्मीको जिज्ञासामा अध्यक्ष प्रचण्डले अमेरिकी सहयोग परियोजना एमसीजीका सम्बन्धमा प्रमुख राजनैतिक दलका बीचमा सहमति समझदारी गरी अघि बढ़नुपर्ने बताउनुभयो। उहाँले राष्ट्रिय सभाको निर्वाचनमा पाँच दलीय सत्ता गठबन्धन मिलेर जाने सहमति भएको उल्लेख गर्दै गठबन्धनको सरकार गठनपछि मुलुकमा राजनैतिक स्थिरता देखिएको बताउनुभयो। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफ्नो पार्टी क्रान्तिकारी सोचका साथ अघि बढ़िरहेकोले जनताको आकर्षण बढ़दै गएको बताउनु भएको छ। धनुषाको जनकपुरमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा उहाँले राष्ट्रियता देशभक्ति र लोकतन्त्रको झण्डालाई बुलन्द गर्दै अघि बढ़िरहेकोले आफ्नो पार्टीप्रति जनताको आकर्षण बढ़ेको बताउनुभयो। अध्यक्ष नेपालले नेकपा एमाले भन्दा आफ्नो पार्टी शक्तिशाली रहेको दावी गर्दै आगामी निर्वाचनमा आफ्नो पार्टी ठूलो हुने विश्वास व्यक्त गर्नुभयो। यही मंगिर 15 गतेबाट पार्टीले जनताको घर घरमा पुग्ने अभियान चलाउन लागेको पनि उहाँले जानकारी दिनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवड़ाले सुर्तीजन्य पदार्थको सेवनको रोकथाम र नियन्त्रणमा पहल गरिने बताउनु भएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद र स्वास्थ्य पत्रकार मंच नेपालले संयुक्त रूपमा आज काठमाडौँमा आयोजना गरेको सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन सम्बन्धी बहुप्रतीक्षित पैरवी बैठकमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद र स्वास्थ्य पत्रकार मंच नेपालले संयुक्त रूपमा आज काठमाडौँमा आयोजना गरेको सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन सम्बन्धी बहुपक्षीय पैरवी बैठकमा उहाँले कुनै उपाय अपनाएर भए पनि सुर्तीजन्य पदार्थको सेवनमा रोकथाम र नियन्त्रण गर्न पहल गरिने जानकारी दिनुभयो। उहाँले मूल्य अभिवृद्धि कर बढ़ाएर र सुर्तीजन्य पदार्थको बट्टामा चित्र राखेर सेवनमा नियन्त्रण गर्न खोजे पनि प्रभावकारी नभएको जनाउँदै चिकित्सकले कुनै डर सृजना गरेर सेवनलाई निरुत्साहित गर्नुपर्ने बताउनुभयो। कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डाक्टर दिपेन्द्र रमण सिंहले सुर्तीजन्य पदार्थको रोकथाम र नियन्त्रणका लागि प्रमुख जिल्ला अधिकारीको विशेष पहलमा सुर्तीजन्य ऐन कानूनलाई कड़ाईका साथ लागू गर्नुपर्ने बताउनुभयो। परिषदका कार्यकारी प्रमुख डाक्टर प्रदीप गेवालीले सुर्तीजन्य सेवनबाट वर्षेनी हजारौं मानिसको अकालमै ज्यान जाने गरेको बताउनुभयो। उहाँले सबैको सहयोगबाट सुर्तीजन्य पदार्थको सेवन रोकथाम र नियन्त्रण गर्नुपर्ने बताउनुभयो। शहीद गंगालाल हृदय केन्द्रका निर्देशक डाक्टर चन्द्रमणि अधिकारीले सुर्तीजन्य पदार्थको सेवनबाट धेरै मानिसलाई हृदयघात हुने गरेको बताउनुभयो। उहाँका अनुसार विगत 10 वर्षमा हृदयघात हुने संख्या 46% बढ़ेको उल्लेख गर्दै हृदयघात हुने सबैभन्दा ठूलो कारण सुर्तीजन्य पदार्थको सेवन रहेको बताउनुभयो। मित्र राष्ट्र चीन सरकारको सहयोगमा पुनर्निर्माण भइरहेको विश्व सम्पदा सूचीमा सूचीकृत हनुमान ढोका दरबार क्षेत्रको नौतली दरबारको कामले विक्रम सम्बत 2076 चैतपछि गति लिन सकेको छैन। चीनले भूकम्पपछिको पुनर्निर्माणमा सहयोग गर्ने क्रममा नौतली दरबारका लागि सहयोग गरेको थियो। सन् 2022 सक्ने गरी सम्झौता भएको नौतली दरबार पुनर्निर्माण कोरोना शुरू हुनु अघि नै 80% काम सकिएको पुनर्निर्माणमा प्राविधिक सहयोग गरिरहेको पुरातत्व विभागले जनाएको छ। पुनर्निर्माणका क्रममा परम्परागत सामग्री उपलब्ध गराउने तथा सुपरिवेक्षणको भूमिका पनि विभागलाई नै दिएको छ। हनुमान ढोका दरबार हेरचाह अड्डा कार्यालयका प्रमुख सन्दीप खनालले विक्रम सम्बत 2076 चैत अघि नै चिनियाँ नयाँ वर्ष मनाउन गएका कामदार कोरोना महामारीका कारण आउन नपाएपछि काममा अवरोध भएको बताउनुभयो। कोरोना शुरू हुने अघि नै 80% काम सकिएको नौतले दरबार पुनर्निर्माणको भौतिक प्रगति अहिले 85% रहेको उहाँले बताउनुभयो। नेपाल बास्केटबल संघका पूर्व अध्यक्ष लामा टेन्डी शेर्पाको निधन भएको छ। राष्ट्रिय खेलकुद परिषद राखेपका पूर्व उपाध्यक्ष समेत रहनुभएका 50 वर्षीय शेर्पाको आज बिहान काठमाडौँ विशालनगर स्थित ओरिगन केयर होममा निधन भएको हो। उहाँ पछिल्लो 3 वर्षदेखि नशा सम्बन्धी रोगबाट पीड़ित हुनुहुन्थ्यो। उहाँ नेपाल ओलम्पिक कमिटिका पूर्व महासचिव समेत हुनुहुन्थ्यो। राप्ती राजमार्गको दाङको तुल्सीपुर कपुरकोट सड़क खण्डमा सफारी आवागमन बन्द हुने भएको छ। सड़क खण्डको राम्री चोरखोला खण्डको सड़क स्तरोन्नति कार्य शुरू भएकोले मंगिर 21 गतिसम्म सवारी आवागमन बन्द हुने भएको हो। जिल्ला प्रशासन कार्यालय दाङले सार्वजनिक सूचना प्रकाशित गर्दै मंगिर 7 गतिदेखि 21 गतिसम्म सवारी आवागमन बन्द हुने जनाएको छ। सड़क डिभिजन कार्यालय घोराहीको आग्रहमा दैनिक बिहान 7 बजेदेखि 9 बजेसम्म, दिउँसो 11 बजेदेखि 3 बजेसम्म र बेलुका 5 बजेदेखि 7 बजेसम्म सवारी आवागमन बन्द हुने जनाइएको छ। जिल्ला प्रशासन कार्यालय दाङले सड़क स्तरोन्नति काममा समस्या भएपछि सवारी आवागमन कार्यलाई दैनिक 7 घण्टा बन्द गरिएको बताएको छ। सड़कको स्तरोन्नति कार्यलाई जारी राख्न सवारी आवागमनलाई पनि व्यवस्थित गर्न जिल्ला प्रशासन कार्यालय दाङले सार्वजनिक सूचना प्रकाशन गरेको छ। बझाङका गाउँहरूमा यति बेला पूर्ण सरसफाईयुक्त गाउँ घोषणा गर्ने अभियान चलेको छ। सरकारको पूर्ण सरसफाईयुक्त देश बनाउने अभियान अन्तर्गत खुल्ला दिशामुक्त जिल्ला घोषणा भएसँगै हाल पूर्ण सरसफाई गाउँ घोषणा गर्ने अभियान चलाइएको हो। बझाङबाट संवाददाता जगदीश रोकायको यो रिपोर्ट।
बझाङका गाउँ बस्ती टोलहरूलाई अहिले पूर्ण सरसफाई गाउँ टोल घोषणा गरिन थालेका छन्। प्रत्येक घरमा शौचालय, खानेपानीका धारा, व्यक्तिगत, सामाजिक र संस्थागत सरसफाईका सूचकहरू पूरा गरेपछि त्यस्ता गाउँ बस्तीहरूलाई पूर्ण सरसफाई टोल घोषणा गरिन थालेको हो। 26 पाथी भेरा गाउँपालिकाको खोरी गाउँ पनि पूर्ण सरसफा गाउँ घोषणा गरिएको छ। गाउँमा भएको सरसफाईको अवस्था बताउँदै त्यहाँकी स्थानीय महिलाहरू, साथै त्यहाँका गाउँपालिकाका अध्यक्ष अक्कल धामी,
हाम्रो 26 पाथी भेरा पालिकामा अहिले 3 गाउँहरू पूर्ण सरसफाई टोल घोषणा भए।
स्थानीय पालिका संघको साझेदारीमा पूर्ण सरसफाई गाउँ टोल घोषणा गर्ने अभियानमा योगदान गर्दै आएको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाका डिपुटी टिम लिडर नारायण प्रसाद वाग्ले,
नेपाल सरकारले जतिखेर देशलाई खुला दिशामुक्त घोषणा गर्ने एउटा अभियान चाल्यो, त्यो अभियानमा हामीले काँधमा काँध मिलायौं र त्यसमा हामी कार्यरत जिल्लाहरू र खास गरी सुदूरपश्चिम र कर्णाली प्रदेशमा हाम्रो योगदान रह्यो र त्यसपछि दिगो विकास लक्ष्य 2030 अनुसार सुरक्षित पानीको प्रयोग घरमा प्राइभेट धारा मार्फत र अर्को पूर्ण सरसफाईका 6 सूचकहरू पूरा गरेर देशलाई नै पूर्ण सरसफाईयुक्त बनाउने अभियान नेपाल सरकारको जुन रहेको छ त्यसमा नै परियोजनाले सहयोग गरेको हो र अहिले हामीले काम गरिरहेका कर्णाली र सुदूरपश्चिम प्रदेशका 27 गाउँपालिकाहरूमा हामीले यसलाई विशेष अभियानको रूपमा सञ्चालन गरिरहेका छौँ।
धार्ती निकायको सहयोगमा नेपालमा लागू भएका परियोजना र नेपाल सरकारको साझेदारीमा राष्ट्रले लिएको दिगो विकास लक्ष्यका सूचकहरू पूरा गर्न विकासीय सबै साझेदारहरूले जोड़ दिनुपर्ने देखिन्छ। जगदीश रोकाया, रेडी नेपाल, बझाङ।
बझाङको यो रिपोर्टपछि अब अर्को विषय। पूर्व पश्चिम राजमार्ग अन्तर्गत धनुषाको ढल्केबारमा गुडिरहेको गाड़ीबाट लडेर एक विद्यार्थीको मृत्यु भएको छ। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको NA1J7049 नम्बरको गाड़ी ढोका छेउबाट लडेर धनुषधाम नगरपालिका 7 भगवानपुरी निवासी 18 वर्षीय पूजा कुमारी महतोको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। महतो धनुषाको धारापानी बहुमुखी क्याम्पसमा बीबीएस पहिलो वर्षमा अध्ययनरत रहेको जनाइएको छ। मानव विकास सूचकांकमा पछाडि रहेको प्रदेश नम्बर 2 पोषणको अवस्था थप कमजोर बनेको छ। कोरोना महामारीका कारण गरीब तथा विपन्न वर्गका व्यक्तिको रोजगारी गुमेपछि त्यहाँका महिला तथा बालबालिकाको पोषणको अवस्था कमजोर बनेको हो। जनकपुरबाट संवाददाता अजय कुमार झा।
मानव सूचकांकको दृष्टिकोणले पछाडि परेको प्रदेश 2 विगत 2 वर्षको कोरोना अवधिमा महिला बाल बालिकाको पोषण अवस्था झनै कमजोर बनेको छ। कमजोर बनेको पोषण अवस्थामा सुधार गर्नका लागि लाइफ नेपालले धनुषा तथा सर्लाही जिल्लामा पोसिलो पिठो वितरण गरिरहेको छ। लाइफ नेपालका अध्यक्ष सुरै ठाकुर,
पोषणको अवस्था धेरै कमजोर देखिएको छ हाम्रो प्रदेश नम्बर 2। कोरोना महामारीले गर्दाखेरि आमदनी कम हुने, रोजगारीको अवस्था कमजोर हुने भएको हुनाले 6 महिना महिनादेखि 23 महिनाका बालबालिका, सुत्केरी, गर्भवती महिलाहरू चाहिँ यसको चपेटामा परेको छ। पीड़ित फ्यामिलीहरूलाई नै पोषणमा सुधार हुने हिसाबबाट चाहिँ डाइरेक्ट सपोर्ट गर्ने कार्यक्रम योजनामा राखेको छ।
खास गरेर कोरोना महामारीका कारणले कतिपयको रोजगारी खोसिएको र चाहिने जति पोषण नपाएका प्रदेश दुईको बालबालिका महिलाको अवस्था झन खस्केको प्रदेश दुईका स्वास्थ्य निर्देशालयले जनाएको छ। पोषण अवस्थामा सुधारका लागि कस्तो प्रयास भइरहेको छ भन्ने जिज्ञासामा स्वास्थ्य निर्देशालयका निर्देशक विजय कुमार झा:
हामीले गत आर्थिक वर्षदेखि नै वास्तविक हाम्रो प्रदेशमा चाहिँ कति छ त कुपोषणको मात्रा, कुन अवस्थामा छ प्रकोप कुपोषणको भनेर हेर्नको लागि हामी 8 जिल्लामा सर्वे गर्छौँ र यसबाट चाहिँ एउटा निचोड आउँछ।
पोषण सुधार गर्न विभिन्न पालिकाहरूसँग प्रदेश सरकारले सहकार्य गरेर अगाडि बढ्ने काम गरिरहेको बताउँदै पुनः निर्देशक झा:
कुपोषणको दर उच्च छ, यो किन भयो भनेर हामीले एउटा नयाँ प्रोग्राम पोषणको प्रमोशनको लागि, सुपोषित प्रदेश बनाउनको लागि, कुपोषण घटाउनको लागि प्रदेश नम्बर दुईको परिवारहरूलाई पोषण अभिवृद्धि कार्यक्रममा संलग्न गराएर हामी अगाडि बढ्यौं भने चाहिँ यसबाट राम्रोसँग लोकली एभाइलेबल फूडहरू छन् त्यसलाई चाहिँ पहिचान गर्ने, यो सबबारे शिक्षा पनि दिने, सँगै मिलेर काम गर्यौं भने डेफिनेटली कुपोषण मुक्त प्रदेश बनाउने भनेर हाम्रो चाहिँ प्रदेशको नीति तथा कार्यक्रममा पनि ल्याइसकेका छौँ र त्यही अनुसार हामी चाहिँ अगाडि बढ़िरहेका छौँ।
मानव सूचकांकको दृष्टिकोणले पछाडि परेको प्रदेश दुईमा कोरोनाले थप समस्या उत्पन्न गराएकाले समयमा नै पोषण सुधार गर्ने अभियान चलाउन जरुरी रहेको छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
सुरेश, के छ खबर, कहाँ छौ?
मेरो सब ठिक छ यार, अफिसमा छु।
अनि घर तयार भयो तिम्रो?
अँ, घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ। ढुक्क भएर लिँदा हुन्छ।
ल, गजब भएछ। मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएको छ। थ्याङ्क यू यार।
थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिँदै आएको छ
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। विश्व स्वास्थ्य संगठनले कोविडबाट आगामी मार्चसम्ममा युरोप र एसियाबाट 7 लाख मानिसको मृत्यु हुन सक्ने चेतावनी दिएको छ। युरोपमा यसअघि नै कोविडले 15 लाख मानिसको मृत्यु भइसकेको छ। विश्व स्वास्थ्य संगठनले आगामी मार्चमा करिब 50 राष्ट्रका अस्पतालहरूको सघन उपचार कक्षमा धान्नै नसक्ने चाप बढ़ने अनुमान गरेको छ। युरोपमा फेरि कोरोना संक्रमण नाटकीय रूपमा बढ़िरहेकोतर्फ चिन्ता उत्पन्न भएको छ। दक्षिण कोरियाको प्रविधि कम्पनी सामसुङले अमेरिकामा 17 अर्ब डलर लगानीमा चिप कारखाना खोल्ने भएको छ। कम्प्युटरमा प्रयोग हुने चिपको विश्वभरि अभाव भइरहेका बेला सामसुङले त्यति ठूलो लगानीमा अमेरिकामा चिप उत्पादन कारखाना खोल्ने भएको हो। अर्को वर्षदेखि कारखानाको निर्माण शुरू हुनेछ। सो कारखानामा 2000 जनाले रोजगारी पाउनेछन्। आगामी 3 वर्षमा कारखानाले उत्पादन थाल्ने अनुमान गरिएको छ। र अमेरिकाको भर्जिनियामा सन् 2017 भएको कट्टरपन्थी गोराहरूको र्यालीले गरेको जनधनको क्षतिमा र्याली आयोजकहरूलाई दोषी ठहर गरी 2,50,00,000 डलर क्षतिपूर्ति भराउने जुरीले निर्णय गरेको छ। युनाइट दि राइट नाम दिएको सो र्यालीले आफूहरूलाई शारीरिक र मानसिक चोट दिएको भनी 9 जनाले मुद्दा हालेका थिए। सो र्यालीका क्रममा नवनाजीवादी एक कट्टर कार चालकले उनीहरूको र्यालीको विरोधमा प्रदर्शन गरिरहेकाहरूको भीड़मा कारले रेलेर एकजना महिलाको हत्या गरेका थिए। जुरीले सजाय सुनाएर क्षतिपूर्ति भराएका प्रतिवादीहरूमा गण्यमान्य अमेरिकी श्वेत अधिकारवादीहरू रहेका बताइएको छ। अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि। राष्ट्रिय सभाको आगामी निर्वाचनमा 5 दलीय सत्ता गठबन्धन मिलेर जाने सहमति भएको माओवादी अध्यक्ष प्रचण्डको भनाई। कोविडबाट आगामी मार्चसम्ममा समग्र युरोप र एसियाका केही भागमा गरी थप 7 लाख मानिसको मृत्यु हुन सक्ने विश्व स्वास्थ्य संगठनको चेतावनी। र विश्व प्रख्यात प्रविधि कम्पनी सामसुङले अमेरिकामा 17 अर्ब डलरको लगानीमा कम्प्युटर चिप कारखाना खोल्दै। रेडियो नेपालबाट 3 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 4 बजी सुन्न सक्नुहुनेछ। हस्त, नमस्ते।